This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर म सञ्जय तपाईँहरूको रेडियो सेटमा आजको आइतबार 6:30 बजे हजुर ठ्याक्कै आइपुगेको थिएँ। तर यो कार्यक्रमको सुरुमै मैले एउटा गीत बजाएँ 1974 आइडीको आवाजमा रहेको खेलौँ यो खेल। हजुर, माहौल अहिले खेलको छ, संसार अहिले फुटबलले रमाइरहेको छ। 2014 विश्वकप ब्राजिलमा सुरु भएको छ। अस्ति साओ पाउलो ब्राजिलको साओ पाउलो नगरमा एकदम भव्य रङ्गी बिरङ्गी कार्यक्रमका साथ यो 2014 विश्वकप सुरु भइसकेको छ। र यो विश्वकपले अहिलेलाई विश्वलाई नै तताएको छ भन्नुपर्दाखेरि अतियुक्ति नहोला श्रोताहरू। कार्यक्रमको सुरुमै मैले भने जस्तै गीत राखेँ 1974 को आवाजमा रहेको खेलौँ यो खेल। श्रोताहरू स्पेसली यो यो गीत चाहिँ नेपाल 2020 क्रिकेट विश्वकपमा भाग लिनका लागि बङ्गलादेश जाँदाखेरि 1970 निकालेको गीत थियो, तर अलिकति सान्दर्भिक अब खेलकै गीत भएको हुनाले आजभोलि फुटबलको माहौल छ, विश्वकप 2014 को माहौल छ, त्यही माहौललाई यसो ध्यान दृष्टि राखेर मैले यो गीत बजाएको हो कार्यक्रमको सुरुमा। हजुर, कार्यक्रम वैशव साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म यहाँहरूको रेडियो सेटमा आउने गर्छ, रेडियो एडलेड 101.5 FM मा। हजुर, तपाईँहरू हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि लगइन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au र अनलाइन एफएम र डिजिटलमा पनि हामी तपाईँ हामीहरूलाई सुन्न सक्नुहुन्छ। श्रोताहरू, आज भने म कार्यक्रम वैशव साङ्गरिलाको यो बसाइमा एक्लै छु। यहाँनिर मेरा सहकर्मी मित्र खगेन्द्र र नवीनजी आज स्टुडियोमा उपस्थित हुनु हुँदैन, र उहाँहरूको साटो पनि मैले नै तपाईँहरूलाई रोचक जानकारी, रमाइला प्रसङ्ग र त्यसै गरी मिठा मिठा गीत सङ्गीतले मनोरञ्जन र मनोरञ्जन 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 गराउने कोसिस गर्नेछु आजको यो बसाइमा कार्यक्रम भोइस अफ साङ्ग्रिला। हजुर, अब भने यो ब्राजिलमा भइरहेको 2014 विश्वकप 2014 कुराकानी गरौँ श्रोताहरू। यो रङ्गी बिरङ्गी कार्यक्रमका माझ बिहेबार अस्ति गत बिहेबार साओ पाउलो नगरमा यो विश्वकप कार्यक्रमको उद्घाटन गरिएको छ। ब्राजिलको साओ पाउलो रङ्गशालाको एक भव्य उद्घाटन समारोह सकिना साथ सुरु भएको विश्वकप प्रतिस्पर्धामा आयोजक ब्राजिलले आफ्नै शैली अनुरूपको विजय हात पारिसकेको छ। श्रोताहरू, यो सबै तपाईँहरूलाई थाहा नै छ, तपाईँहरूले लाइभ पनि हेर्नुभएको थियो होला। यदि लाइभ हेर्न नभ्याउनुभएकाहरूले आफ्नो फेसबुकमा पनि अपडेट पाउनुभयो होला। यो डिजिटल टेक्नोलोजीको यो दुनियाँमा तपाईँहरूले आफ्नो अपडेटहरू लिइराख्नु भएको छ होला, तैपनि म एकचोटि सरसरी तपाईँहरूलाई यो रिमाइन्ड गराउन चाहन्छु। क्रोसियालाई 1-3 गोलले पराजित गरेपछि रङ्गशालाभित्र र बाहिर रङ्गीन जर्सीमा सजिएका लाखौँ ब्राजिल समर्थकहरूले विजय उत्सव मनाएका थिए, तर खेलकै क्रममा दिएको पेनाल्टी निर्णयलाई विपक्षी प्रशिक्षकले गलत भनेपछि खेल विवादास्पद बन्न पुगेको थियो केही समयका लागि। रङ्गीन र उद्घाटन समारोह गरेको आयोजक ब्राजिलले विश्वकपको विरोध अझै पनि झेलिरहेकै छ श्रोताहरू, र यो विश्वकपको पहिलो ब्राजिलको पहिलो खेल हेर्ने हो भनेदेखि ब्राजिलका स्ट्राइकर नेमार नायक बनेका छन् यति बेला ब्राजिलियनहरूका लागि। ब्राजिल उनी खेल्न त स्पेनको बार्सिलोना क्लबबाट खेल्ने गर्छन्, तर यो विश्वकप भएको हुनाले आफ्नो देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ। ब्राजिलमा जन्मेर हुर्केका नेमार यति बेला ब्राजिलका लागि एकदमै चर्चित बनिसकेका छन् र अहिले विश्वकपमा उनको नाम अग्रपन्थीमा रहेको छ। केही विवाद र तनावका बीच क्रोसियालाई 1-3 गोलले हराएर ब्राजिलका अग्रपन्थीका खेलाडी नेमार नायक बनेका छन्। बार्सिलोनाबाट खेल्ने 22 वर्षीय नेमारले 2 गोल गर्दै ब्राजिललाई उद्घाटन खेलमा जित दिलाएका थिए। श्रोताहरू, खेल सुरु हुन साथ खाएको आत्मघाती गोलका कारण 1 गोलले पछि परेपछि स्तब्ध ब्राजिली समर्थकहरूलाई नेमारले खेलको 29 मिनटमा गोल गरी खुसी दिलाएका थिए। 25 गज टाढाबाट अर्थात 25 पाइला टाढाबाट उनले बायाँ खुट्टाले हानेको प्रहार पोस्टको दायाँ कुना च्याप्दै जाली छुन पुगेको थियो। श्रोताहरू, एकचोटि फेरि म रिपिट गर्न चाहन्छु, यो हुन्छ नि टिभीमा रिप्ले देखाउँछ नि, जब एक पहिला गोल गर्छन् खेलाडीहरूले अनि त्यसपछि त्यही गोललाई स्लो मोसनमा रिप्ले गराउँदाखेरि रिप्लेको हेर्दाखेरिको आनन्द, र यो त्यही रिप्लेलाई म यहाँ रेडियोबाट कसरी रिप्ले गराउँदा तपाईँहरूलाई त्यो तपाईँले हेरिसक्नु भएको छ, तैपनि म तपाईँहरूको त्यो स्मरण अझ फेरि ताजा गराउन चाहन्छु। 25 गज टाढाबाट उनले बायाँ खुट्टाले हानेको प्रहार पोस्टको दायाँ कुना च्याप्दै जाली चुम्न पुगेको थियो। आशा जो श्रोता मन पर्यो होला यो तरिका। र 71 मिनटमा पेनाल्टी मार्फत नेमारले नै गोल गरेर ब्राजिलले खेलमा अग्रता लिएको थियो। बिस्तारै घुमेर र केही बेर रोकिँदै उनले हानेको पेनाल्टी प्रहारलाई 3 वटा विश्वकपको अनुभव बटुलिसकेका क्रोसियाका गोलकिपरले रोके पनि बल फुत्केर गोलमा परिणत भएको थियो। हजुर, त्यो पनि मलाई अझै ताजा छ। नेमारले झुक्क्याउने कोसिस गरिरहेका थिए त्यति बेला, र कसो कसो किपरको हातबाट बल चिप्लेर गोल बन्न पुग्यो। यदि त्यो गोल रोकिएको भए सायद नेमार अहिले विश्वकपको ब्राजिलका लागि त्यति भनौँ न आशावादी नहुन पनि सक्थे, तर त्यो गोलले गर्दा उनलाई झन् हिरो बनाइदिएको छ। खेलको दोस्रो हाफमा भने ब्राजिलले क्रोएसियामाथि एकहोरो दबाव बनाउन सफल भयो र सुरुवाती विजय पनि हासिल पारेको छ। श्रोताहरू, विश्वकपको बारेमा म अरू थप जानकारीहरू गराउँदै जानेछु। विश्वकप सञ्चालन गर्दाखेरि ब्राजिलले झेल्नु परेका विरोधका कार्यक्रम विरोध को बारेमा पनि जानकारी गराउनेछु। र त्यसै गरी अस्ट्रेलियामा अहिले यति बेला पुष्कर शाह विश्व साइकल यात्री, नेपाली विश्व साइकल यात्री यति बेला अस्ट्रेलियामा रहेका छन्। उनी अस्ट्रेलियाको भ्रमण साइकलबाट गर्नेछन् गरिरहेका छन्, त्यसको बारेमा पनि जानकारी गराउनेछु। र आज यो बासाले आयोजना गरेको टेबल टेनिस प्रतियोगिताको बारेमा पनि जानकारी गराउनेछु। श्रोताहरू, समग्रमा हेर्नु पर्दाखेरि आजको कार्यक्रमको थिम भनेकै स्पोर्ट्स अथवा खेललाई नै अगाडि सारे जस्तो लागिरहेको होला श्रोताहरू। किन भन्दाखेरि अब विश्व नै विश्वकपमा तातिरहेको बेला मैले पनि यसो जमर्को गरेँ, तपाईँहरूलाई विश्वकपका साथसाथमा अरू खेलका सामग्रीहरूका जानकारीहरू पनि गराइहाल्छु। तर अहिलेलाई भने फेरि अर्को एउटा गीत राख्दैछु यहाँनिर श्रोताहरू, काली तिम्रो नजरैले। यो अहिले नेपाली चलचित्र क्षेत्रमा कालीले तहल्का मचाइरहेकी छिन्। को हुन् ता काली भनेर सोच्नु होला, रेखा थापा हजुर, रोख्या थापा, चर्चित नायिका। उनको नयाँ चलचित्र हिम्मत वालीको यो गीत अहिलेलाई तपाईँहरूका लागि, त्यसपछि फेरि म उपस्थित हुनेछु कार्यक्रम भोइस अफ साङ्गिलामा।
नजरैले गोली मार्यो ओइ काली तिम्रो नजरैले गोली मार्यो बाटो बाटो छाती पोली पोली मार्यो जले 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 हिम्मत सम्हाल नौ ढले 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 हिम्मत अङ्गाल नौ जले 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 हिम्मत सम्हाल नौ ढले 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 हिम्मत अङ्गाल नौ काठी कम्मर भाँची बाँधै पार्छौ माताली यता उता जता ततै तिम्रै चर्चा हिम्मत लाली तिम्रो नजारैले गोली मार्यो ताली तिम्रो नजारैले गोली मार्यो भतु भति छाती पोली पोली मार्यो झले 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 हिम्मत सम्हाल न लौ ढले 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 हिम्मत अङ्गाल न हौ झले 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 हिम्मत सम्हाल न लौ ढले 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 हिम्मत अङ्गाल न हौ
श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजीसम्म आउने गर्दछ तपाईँहरूको रेडियो सेटमा र तपाईँहरूको रेडियो सेटसम्म हाम्रो यो आवाज पुर्याउने माध्यम बनेको छ रेडियो एडलेड 101.5 FM। हजुर श्रोताहरू यति बेला स्टुडियोको घडीमा 6:46 गइसकेको छ यानि कि 6:46 भइसकेको छ हामीसँग करिबन अझ अरू 45 मिनट बाँकी छ यो रमाइलो काली तिम्रो नजरैले भन्ने गीतपछि तपाईँहरूलाई फेरि स्वागत गर्न चाहन्छु चलचित्र हिम्मतवाली रेखा थापाको हिम्मतवालीबाट लिएको थियो यो गीत र श्रोताहरू अब भने तपाईँहरूलाई फेरि म यो विश्वकप यस यो गीतभन्दा अगाडि विश्वकप 2014 बारेमा कुराकानी गर्दै थिएँ र अब तपाईँहरूलाई फेरि म विश्वकप ब्राजिलबाट तपक्क टिपेर फेरि यस अस्ट्रेलियाको एडिलेडमा ल्याउन चाहन्छु एडिलेडको पनि यो सल्सबरीमा सल्सबरी र प्याराफिल्ड गार्डनको बिचमा भनौँ आज टेबल टेनिस कम्पिटिसन भएको थियो यो थर्ड भुटनिज इन्टरस्टेट सकर कार्निमल 2014 न्यू साउथ वेल्समा हुन लागेको यो सकर इन्टरस्टेट सकर टुर्नामेन्टको लागि फन्ड रेजिङ अर्थात् त्यो सकर टुर्नामेन्टमा सहभागी हुनका लागि यो फन्ड रेजिङ गर्ने उद्देश्यले भाषाले आयोजना गरेको थियो टेबल टेनिस प्रतियोगिता र सोही टेबल टेनिस प्रतियोगिताको बारेमा थप जानकारी दिनका लागि यो कार्यक्रमका संयोजक तिलचन्द साँपकोटा यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ र म यो कार्यक्रमको आजको टेबल टेनिस कम्पिटिसनको थप जानकारी उहाँबाट नै तपाईँहरूलाई गराउने कोसिस गर्दैछु। सर्वप्रथम त तिलचन्द साँपकोटाजी तपाईँलाई कार्यक्रम भोइस अफ साङ्गेलामा हार्दिक स्वागत छ।
धन्यवाद।
हजुर तिलचन्दजी, आजको यो टेबल टेनिस कम्पिटिसन गर्नुको उद्देश्य त यो भुटनिज इन्टरस्टेट सकर कार्निभल न्यू साउथ वेल्समा हुन गइरहेको जुन छ त्यसको त्यसमा सहभागिताको लागि भनेर तपाईँहरूले जानकारी गराउनु भएको छ, तर यो इन्टरस्टेट थर्ड भुटनिज इन्टरस्टेट सकर टुर्नामेन्ट कहिले हुँदैछ?
यो चाहिँ हाम्रो थर्ड इन्टरस्टेट सकर टुर्नामेन्ट अथवा कार्निभल चाहिँ थर्ड जुलाईदेखि 6 जुलाईसम्म हुन्छ सिडनीमा।
हजुर हजुर।
र यसको लागि हाम्रो फर्स्ट चाहिँ ब्रिस्बेनमा भएको थियो, सेकेन्ड एडिलेडमा भएको थियो र थर्डमा हामी सहभागी हुनलाई त्यहाँ जाँदैछौँ थर्डमा।
हजुर, अनि एडिलेडबाट यो थर्ड भुटनिज इन्टरस्टेट सकर टुर्नामेन्टमा भाग लिनका लागि कतिवटा टिम जाँदैछन्?
हाम्रो खासै 3 टिम थियो, 2 बोइज र 1 गर्ल्सको। योपालि गर्ल्स सम्भव भएन, हाम्रो गर्ल्सको नानीहरूको चाहिँ कतिजनाको प्लेसमेन्ट परेको कारणले
हजुर हजुर
यहाँ सहभागिता हुन सकेन। र 2 टिम जाँदैछ, हाम्रो एडिलेड ड्रागन रेड र एडिलेड ड्रागन ब्लू।
हजुर,
यो 2 टिमले भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलियालाई रिप्रेजेन्ट गर्दैछ।
हजुर, अब यो सकर टुर्नामेन्टमा जानका लागि त तपाईँहरू तयार हुनुहुन्छ, तर आजको टेबल टेनिस कम्पिटिसनको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न। कतिजना सहभागी हुनुहुन्थ्यो, कस्तो किसिमको वातावरणमा यो टेबल टेनिस कम्पिटिसन सम्पन्न भयो, को विजयी हुनुभयो, को भनौँ न उपविजेता हुनुभयो, यो बारेमा सरस्वती सबै जानकारी गराइदिनुहोस् न प्लिज।
यसमा हामीले यो यस्तो खालको युथ इम्पावरमेन्ट अन्तर्गत
हजुर
यस्तै इन्टरटेनमेन्ट भनौँ इन्गेजमेन्ट युथहरूलाई गराइरहन्छौँ। एउटा त सोकर भइहाल्यो, अर्को हामी भलिबल पनि खेलाउँछौँ बेला बेला, र यो चाहिँ टेबल टेनिस पनि योपालि हामीले बोइज एन्ड गर्ल्स भनेर राखेका थियौँ।
हजुर, यो टेबल टेनिस सञ्चालन गर्नु भएको यो पहिलो पटक हो?
यो दोस्रो हो, यो सेकेन्ड टुर्नामेन्ट हो।
हजुर हजुर।
र हामीले फर्स्टमा चाहिँ बोइजको मात्रै खेलाएको थियौँ, योपालि हामीले गर्ल्सलाई पनि इन्क्लुड गर्न सफल भयौँ। र यसमा प्रथम हुनुभयो काशी अधिकारी
हजुर
बोइज तर्फबाट र सेकेन्ड हुनुभयो चिदा चौहान
हजुर
र गर्ल्स तर्फबाट फर्स्ट हुनुभयो ईश्वरी श्रेष्ठ
हजुर
र सेकेन्ड हुनुभयो गङ्गा अधिकारी
हजुर
र हामीले यो रिक्रिएसनल एक्टिभिटिज चाहिँ विशेष गरी युथहरूलाई इन्गेज गर्न पनि हो एउटा अर्को इन्टरटेनमेन्ट हो र हाम्रो चाहिँ युथ इम्पावर र गाइड गर्ने युथहरूलाई टुवर्ड्स द डेभलपमेन्ट एउटा युथहरूको समग्र डेभलपमेन्ट र हाम्रो चाहना चाहिँ युथहरू डिसिप्लिन र रेस्पोन्सिबल युथहरू फ्युचर जेनेरेसनहरू चाहिँ हामीले एक्सपेक्ट गरेका छौँ यो विभिन्न खेलकुदको माध्यमबाट स्पोर्ट एन्ड रिक्रिएसनबाट र हाम्रो खासै गरी चार त हाम्रो स्लोगन छ यसमा हामीले एउटा सर्भिस दिने सेक्युरिटी दिने प्रोग्रेस र प्रोस्पेरिटी भनेर चारवटा स्लोगनलाई हामी मूल मन्त्र ठानेर यसमा स्पोर्ट्सहरू खेलाउँछौँ
हजुर अनि तर यो आजको टेबल टेनिस प्रतियोगिता जुन तपाईँहरूले सम्पन्न गर्नुभएको छ यसमा कतिजना बोइजतर्फ अथवा केटा पुरुषतर्फ कतिजना र महिलातर्फ कतिजना सहभागिता हुनुहुन्थ्यो
पुरुषतर्फबाट 24 हुनुहुन्थ्यो महिलातर्फबाट 4 मात्रै हुनुहुन्थ्यो योपालि
हजुर अनि यो टुर्नामेन्ट कस्तो कुन हिसाबले खेलाउनु भएको थियो लिग नकआउट के थियो त्यस्तो केही थियो
यो नकआउट नै थियो
हजुर भनेपछि जुन यो फन्ड रेजिङ गर्ने उद्देश्य र साथसाथमा युथलाई इन्भल्भ गर्ने उद्देश्यले भाषाले गरेको कार्यक्रम टेबल टेनिस कम्पिटिसन तपाईँहरूले एकदम सफलताका साथ सम्पन्न गर्नुभएको छ त्यसका लागि धेरै धेरै धन्यवाद बधाई छ तपाईँहरूलाई र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू गर्दै जानुहोस् तपाईँहरूलाई शुभकामना छ र समय दिनुभयो त्यसका लागि पनि धेरै धेरै धन्यवाद
यहाँलाई पनि धेरै धेरै धन्यवाद
हजुर श्रोताहरू यति बेला हामी कुराकानी गर्दैथ्यौँ तिलचन्द सापकोटाजीसँग जो भाषाका रिप्रेजेन्टेटिभ हुनुहुन्थ्यो र आजका टेबल टेनिस कम्पिटिसन को संयोजक पनि हुनुहुन्थ्यो र हामी उहाँसँग कुराकानी गर्दैथ्यौँ र आजको टेबल टेनिस प्रतियोगिताको बारेमा जानकारी गराउँदैथ्यौँ तपाईँहरूलाई श्रोताहरू कार्यक्रम हो भोइस अफ साङ्गला रेडियो वेलेट 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 ठ्याक्कै 6:30 हामी आउने गर्छौँ र ठ्याक्कै 7:30 तपाईँहरूबाट बिदा हुने गर्दछौँ र यति बेला स्टुडियोको घडीमा 6:52 गइसकेको छ श्रोताहरू र तपाईँहरूको साथमा म आज एक्लै छु सञ्जय हजुर श्रोताहरू अब भने अर्को एउटा गीत तपाईँहरूलाई प्रस्तुत गर्दैछु यहाँनिर हावा गीतको बोल हो श्रोताहरू हावा म दीपक बज्राचार्यको आवाजमा रहेको यो गीत अलिअलि तपाईँहरूको लागि र त्यसपछि फेरि म तपाईँहरू समक्ष फर्कनेछु अन्य सामग्रीका साथमा अहिलेलाई भने मनोरञ्जन गर्नुहोस् यो गीत दीपक बज्राचार्यको आवाजमा हावा
हावाको तेजी सिधै सँगै मलाई खो
लगेर नाकी जाऊ पानी 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 बसेर नरुझाऊ
हावाको सिरसिरे शीर्षकमा रहेको यो दीपक वज्राचार्यको आवाजमा रहेको यो गीत तपाईँहरूलाई मैले सुनाए श्रोताहरू, रमाइलो थियो गीत श्रोताहरू। अब भने फेरि तपाईँहरूलाई म विश्वकपतिर नै लाँदैछु। विश्वकप 2014 भर्खरै सुरु भएको छ, गत बिहबार मात्रै सुरु भएको छ। यति बेला पहिलो चरणका खेलहरू धमाधम खेलिरहेका छन्। अस्ट्रेलिया को टाइममा यदि खेल हेर्न चाहनुहुन्छ भने प्राय जसो खेलहरू राति 12-1 बजेपछिको समयमा प्रसारण हुने गरेका छन्। र हामीले अब एक महिनासम्म कतिपय, यदि तपाईँ फुटबल प्रेमी हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूले एक महिनासम्मका लागि निन्द्रा चाहिँ त्याग्नुपर्ने हुनसक्छ। आधा निन्द्रा चाहिँ तपाईँहरूले सुत्नुपर्ने हुन्छ, सुत्नुपर्ने हुनसक्छ। किन भन्दाखेरि यो 4 वर्षमा एकचोटि हुने यो फुटबलको महाकुम्भमा आधा निन्द्रा सुत्दा के नै फरक पर्छ र होइन श्रोताहरू। श्रोताहरू अब भने म यो ब्राजिलले खेल त सुरु, यो विश्वकप 2014 त सुरु गर्यो, तर यस खेल सुरु गर्नका लागि ब्राजिलले धेरै विरोध पनि सामना गर्नु परिरहेको छ। बिहबारदेखि ब्राजिलमा सुरु भएको विश्वकप फुटबल झन्डै एक महिनासम्म जारी रहनेछ, त्यो तपाईँहरूलाई थाहा नै छ। तर उद्घाटन समारोह सकिएपछि कतिपय दर्शकहरूले ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफ र विश्व फुटबलको सर्वोच्च संस्था फिफा विरुद्ध नाराबाजी समेत गरेका थिए। थोरै संख्यामा रहेका विरोधीहरूले विश्वकप फुटबल हुने अन्य शहरहरूमा समेत प्रदर्शन गरेका थिए। पुलिसले साओ पाओलो रङ्गशाला बाहिर 30 जना प्रदर्शनकारीहरूलाई पक्राउ गरेको थियो। 4 जना प्रदर्शनकारीहरू घाइते समेत भएका थिए। विश्वकप सुरु हुन महिनौ अगाडिदेखि नै कतिपय विरोधीहरूले निरन्तर प्रतियोगिताको विरोध गर्दै आएका थिए। उनीहरूले विश्वकप फुटबल र 2 वर्षपछि रियो दि जेनेरियो शहरमा हुन लागेको ओलम्पिक खेलको आयोजनाको लागि देशको थुप्रै धन खर्च गरेकोमा विरोध गर्दै आएका छन्। श्रोताहरू, यी विरोध भनौँ न, यो विश्वकप सञ्चालन गर्नका लागि ब्राजिलले निकै ठूलो धनराशि खर्च गरेको र यदि त्यो धनराशि ब्राजिलले यदि शिक्षामा र अरू विकासका काम र त्यसै गरी हस्पिटलमा लगानी गरेको भएदेखि यो विश्वकपभन्दा ब्राजिलको त्यो त्यतातिर लगानी गरेको भए त्यसले धेरै राम्रो, सम्पूर्ण ब्राजिलियनहरूलाई धेरै टेवा पुग्ने थियो, धेरै मद्दत गर्ने थियो र देशको विकास हुने थियो भन्ने एउटा लजिक, एउटा धारणा चाहिँ यी प्रदर्शनकारीहरूले गरिरहेका छन्। श्रोताहरू, अब भने म तपाईँहरूलाई फेरि ग्रुप सी समूहको खेलहरूको बारेमा जानकारी गराउँदैछु। जसअनुसार आज बिहान भनौँ न अस्ट्रेलियाको यो अस्ट्रेलियन स्ट्यान्डर्ड टाइम अनुसार आज बिहान लगभग 1:30 बजेदेखि खेल सुरु भएको थियो र अन्तिम खेल 10:30 बजे सुरु भएको थियो। आज प्रायः जसो खेलहरू 2-3 हुने गर्थ्यो भने आज चाहिँ 4 खेल खेलाइएको थियो। विश्वकप समूह सीको खेलमा एसियाली टोली जापानले प्रभावशाली खेल पस्किने संकेत गर्दै खेलमा अग्रता लिए पनि आइभरी कोस्टले दुई मिनटभित्रै दुई गोल गर्दै जित हात पारेको छ। श्रोताहरू त्यो तपाईँहरूले हेर्नुभयो होला। खेलको 16 मिनटमा केही सुके होन्डाले रक्षा क्षेत्र बाहिरबाट शक्तिशाली रूपमा बायाँ खुट्टाले प्रहार गर्दा गोल भएको थियो, तर दोस्रो हाफमा टोलीले अग्रता जोगाउन सकेन। जापान चाहिँ एसियाबाट एउटा मात्र विश्वकपमा भाग लिने देश हो। वैकल्पिक खेलाडी डिडियर ड्रोगा मैदानमा छिरेपछि आइभरी कोस्टले खेलमा लय समाएको थियो अनि मध्यान्तरपछि दुई मिनटभित्रै विल्फ्रेड बोनी र जेर्ज भिनोले हेड गोल गरेर टोलीलाई विजयतर्फ दोहोऱ्याएका थिए। र श्रोताहरू, त्यसै गरी आजको यो आज भएका खेलहरूमध्ये एकदमै महत्त्वपूर्ण खेल र धेरैले हेर्न इच्छा गरेका खेलमध्ये इङ्ल्यान्ड र इटलीको खेल पनि एकदमै हेर्न लायकको थियो, तर पनि इङ्ल्यान्डले चाहिँ सफलता हात पार्न सकेन। मारियो बालोटोलीले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतले इटलीले विश्वकपको समूह डीको रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई एकका विरूद्ध दुई गोलले पराजित गरेको छ। श्रोताहरू, खेलको 35 मिनटमा क्लाउडियो मार्चिसियोले गोल गरेपछि इटलीले खेलमा अग्रता लिए पनि त्यसको दुई मिनटभित्र नबित्दै इङ्ल्यान्डका ड्यानियल स्टुअर्टले गोल फर्काएपछि मध्यान्तरसम्म खेल बराबरीको स्थितिमा थियो। बालाटोलीले 50 मिनटमा हेड गोल गरेर लिएको अग्रतालाई टोलीले अन्तिम समयसम्म बचाउन सफल भयो। कमजोर मैदान र उष्म गर्मीका कारण खेल हुनु पूर्व नै आलोचित बनेको ब्राजिलको एक सहर मानाउसको एरेना एमाजोनिया रङ्गशालामा आफ्ना खेलाडीहरू थकित भएको इङ्ल्यान्डका प्रशिक्षक रोय ओर्सनले बताएका छन्। श्रोताहरू, यति बेला अस्ट्रेलियामा चाहिँ विन्टर सिजन छ, तर बाँकी विश्वमा भने गर्मीको सिजन छ र ब्राजिलमा स्पेसली गर्मी अलि बढी नै हुन्छ। कमजोर मैदान र उसमा गर्मीका कारण खेल हुनु पूर्व नै आलोचित बनेको हजुर श्रोधार, यो त मैले भर्खरै पढेर सुनाइहालेँ तपाईँहरूलाई। उनले आफ्नो टोलीको बचाउ गर्दै भने, हार स्वीकार्न गाह्रो छ तर मैले खेलाडीहरूले निकै राम्रो खेलिरहेको देखिरहेको छु। उनीहरूले आजको खेलबाट निकै आत्मविश्वास बटुलेका छन् जुन आगामी खेलका लागि फाइदाजनक हुनेछ। बेस्ट अफ लक इङ्ल्यान्डलाई आगामी खेलहरूका लागि, र इङ्ल्यान्डले अर्को खेल समूहमा पराजय भएको अर्को टोली उरुग्वेसँग खेल्दैछ। उरुग्वे समूह डीको यसअघिको खेलमा कमजोर अङ्किएको कोस्टारिकाले उरुग्वेलाई एकका विरुद्ध तीन गोलले पराजित गरेपछि त्यो समूहको नतिजा झन रोमाञ्चक बन्न पुगेको थियो। गोल भिन्नताको आधारमा कोस्टारिका अङ्क तालिकाको शीर्षमा रहेको छ। इन्डियन्स काभानीको पेनाल्टी गोल मार्फत अग्रता लिँदा सहज देखिएको उरुग्वेलाई कोस्टारिकाले मध्यान्तरपछि आछुआछु पारेको थियो। जोए क्याम्पलवेल र ओस्कार डटले तीन मिनटको बीचमा दुई गोल गरेपछि खेल कोस्टारिकाको नियन्त्रणमा पुगेको थियो। मार्कोस युरेनाले 84 मिनटमा टोलीका लागि तेस्रो गोल गरेका थिए। कोस्टारिकाले विश्वकपमा दुईभन्दा बढी गोल गरेको यो पहिलो पटक हो। उनीहरूले गोल गरेका गोल पोस्ट लक्षित चारवटा प्रहारमा तीनवटा गोलमा परिणत भएका थिए। सन् 1970 पहिलो खेल जितेको उरुग्वेले भने लगातार 6 विश्वकपमा पहिलो खेलमा नै हार भोगिसकेको छ। श्रोताहरू, विश्वकप फिभर यति बेला टाउको माथि चढेर बोलिरहेको छ कि विश्वकप 2014 सबैले मनोरञ्जन गरिराख्नु भएको छ यति बेला। श्रोताहरू, अब भने फेरि अर्को एउटा गीत तपाईँहरू समक्ष म राख्दैछु, प्रिय तिम्रो, अनिल सिंहको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि। त्यसपछि फेरि म यहाँ रेडियो सेटमा उपस्थित हुनेछु तपाईँहरूको रेडियो सेटमा कार्यक्रम भोइस अफ साङ्ग्रिया लिएर, र बाँकी समयका लागि तपाईँहरूका लागि अरू गीत सङ्गीत र मनोरञ्जनात्मक सामग्रीहरूका साथमा फेरि प्रस्तुत हुनेछु। तर अहिलेलाई भने तपाईँहरूका लागि राख्दैछु म प्रिय तिम्रो, अनिल सिंहको आवाजमा रहेको यो गीत सुनौ अहिलेलाई। प्रिय तिम्रो सम्झना अनिल सिंहको आवाजमा रहेको यो निकै रमाइलो र सुमधुर गीतपछि तपाईँहरूलाई फेरि पनि म स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरूमा र म तपाईँहरू सामु रहेको छु अर्थात् म बोलिरहेको छु सञ्जय श्रोताहरू अब यो विश्वकप फिभरलाई अलिकति एकछिन छाडेर म अस्ट्रेलिया फर्किन चाहन्छु अस्ट्रेलियामा पनि यो प्रसङ्ग रहेको छ नेपाली साइकल यात्री पुष्कर शाह भनेपछि नचिन्ने कमै हुनुहुन्छ होला श्रोताहरू उनी विश्व साइकल यात्री हुन् र उनले हालसम्म 150 भन्दा बढी मुलुकहरू साइकलबाट यात्रा गरिसकेका छन् र यसै क्रममा पुष्कर शाह यति बेला अस्ट्रेलियामा आफ्नो साइकल यात्राको क्रममा आइपुगेका छन् विश्व साइकल यात्री पुष्कर शाहले नेपालको हिमाली क्षेत्रमा पुस्तकालय खोल्नका लागि अस्ट्रेलियामा साइकल यात्रा सुरु गरेका छन् ग्रेट हिमालय ट्रेलमा पर्ने स्कूलहरूमा पुस्तकालय स्थापना गर्न फण्ड जुटाउनका लागि माफ गर्नुहोस् श्रोता यसलाई फेरि सुन्नुहोस् ग्रेट हिमालय ट्रेलमा पर्ने स्कूलहरूमा पुस्तकालय स्थापना गर्न फण्ड जुटाउनका लागि शाहले साइकलबाट अस्ट्रेलियाको फन्को मार्न लागेका हुन् सिडनीबाट सुरु भएको साइकल यात्रा करिब 3 महिनामा अस्ट्रेलियाको फन्को मारेर पुनः सिडनीमा आई सम्पन्न हुने विश्व साइकल यात्री प्रतिष्ठान कि मीडिया संयोजक श्रद्धा मल्ल ठकुरले बताइन् उनका अनुसार शाहले साइकल यात्रा शनिबारदेखि सुरु गरेका हुन् साइकल यात्री शाहले साइकल मार्फत करिब 12,000 किलोमिटरको दूरी पार गर्नेछन् अहिले उनी क्यानबेरामा पुगेका छन् श्रोताहरू सिडनीबाट उनको साइकल यात्रा सुरु भएर अहिले उनी सिडनीमा पुगेका छन् उनले आफ्नो अभियान एक्लै पूरा गर्ने भए पनि केही समयका लागि ज्ञानबहादुर नेमखुले साथ दिने भएका छन् अस्ट्रेलियामा नेपालीहरू बस्ने स्थानहरूमा विभिन्न कार्यक्रम गर्दै आफ्नो अभियानको जानकारी दिएर फण्ड संकलन गर्ने शाहले बताए आफ्नो अभियानमा गैर आवासीय नेपालीहरूले साथ दिने उनको विश्वास उनले विश्वास लिएका छन् साथै उनले त्यहाँको प्रशासनसँग आफ्नो अभियानका बारेमा जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नेछन् नेपालको उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा पर्ने ग्रेट हिमालय ट्रेलमा भएका स्कूलहरूमा भौतिक पूर्वाधार र पाठ्यपुस्तकको अभाव रहेको हुँदा पुस्तकालय स्थापना गरिदिएर कम्तीमा पाठ्यपुस्तकबाट विद्यार्थीलाई वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्ने शाहको लक्ष्य छ गरीब विद्यार्थीका लागि थालेको अभियानमा साथ दिन उनले सबैलाई आग्रह समेत गरेका छन् अहिले पनि नेपालका कतिपय विद्यालयहरूमा सामान्य भौतिक पूर्वाधार समेत रहेको छैनन् विद्यार्थीहरूले पुस्तक बिना पढ्नुपर्ने बाध्यतालाई तत्काल अन्त्य गर्नुपर्ने आवश्यकता रहेको श्रद्धा ठकुरीले बताइन् साइकल यात्री शाहले विश्वका 150 भन्दा बढी मुलुकहरू साइकलबाट यात्रा गरिसकेका छन् भनेदेखि उनले लाखौं किलोमिटर भन्दा बढी दूरी पार गरिसकेका छन् पछिल्लो समय उनी प्रतिष्ठान मार्फत विभिन्न सामाजिक कार्यमा पनि संलग्न रहेका छन् र यसै क्रममा पुष्कर शाहले आफ्नो आत्मकथा यसरी एउटा कार्यक्रममा यसरी राखेका थिए र त्यो सोही आत्मकथा उनकै आवाजमा तपाईँहरू समक्ष म प्रस्तुत गर्दैछु श्रोताहरू पुष्कर शाह
विश्व भ्रमणका क्रममा मैले 11 वर्षमा 2,21,000 किलोमिटर साइकल यात्रा गरेछु यो पृथ्वीलाई 5.5 फन्को लगाउन पुग्ने दूरी हो 3,000 भन्दा बढी रात कहिल्यै नदेखेका नभेटेका अनि नचिनेका मान्छेको घरमा सुते म यात्रामा निस्किँदा माओवादीको सशस्त्र अभियान चर्किएको बेला थियो त्यति बेला बर्दियाको राजापुरमा बास माग्न पुगेको भए सायद भाउँदिन थिए तर साँझ परेपछि बोस्निया हर्ज गोविनादेखि रुवान्डाका घरहरूमा म निर्धक्कसँग ढोका ढकढक्याउँथेँ अनि बास पाउँथेँ विश्वमा शान्ति फैलिरहोस् भन्ने सन्देशसहितको नेपाली झण्डा सिरानीमा राखेर म अपरिचितका घरमा सुतेँ भेटिनु अघिसम्म को हो को जस्तो लागे पनि भेटेको भोलिपल्ट उनीहरू मलाई हँसिलो अनुहारले विदा गर्थे सफल यात्राको लागि शुभकामना दिन्थे अनि फेरि साइकल कुदाउँथे भरे बेलुकीको लागि अर्को त्यस्तै अपरिचित तर आफन्त को होला भन्ने सोच्दै यस्ता हरेक बास र हार्दिक विदाईका घटनाले मेरो आत्मबल झन्झन दरिलो हुँदै गएको थियो म दोलखामा बालबालिकाहरूलाई किताब पढाउँदा पढाउँदै चटक्क छोडेर हिँडेको साइकल यात्री हुँ मैले विश्वभरि घुम्दा धेरै खाले अनुहारहरू भेटेँ र ती अनुहार पढ्न बुझ्न सिकेँ साँच्चै भन्ने हो भने वर्णको विविधतामा नेपाल विश्वभन्दा के कम छ र युरोप अमेरिकामा पनि त कालो वर्णका मान्छे छन् अनि हाम्रो मधेसमा पनि छन् मुस्ताङमा थकालीको अनुहार कुनै जापानीको अनुहारसँग मिले जस्तो लाग्छ। तर कुरा गर्न थालेपछि मानिस मानिस बीचका समानताहरू खुल्दै जाँदा रहेछन्। मैले ठट्टुली गर्दा उनीहरू मजाले हाँस्थे। अनि द्वन्द्वबाट गुज्रेका अफ्रिकनहरू जसरी आफ्नो पीडा साट्थे र रुन्थे, मेरो देशमा मारिएकाहरूको सम्झनामा म पनि त्यसै गरी रुन्थे। चाहे खुसी होस् या पीडा, भावनाहरू अनुहारमा सजिलै र समान ढङ्गबाट पोखिँदा रहेछन्। त्यसै कारण मैले शान्ति अनुहारमा झल्किन्छ भन्ने गरेको हुँ। विश्व भ्रमण सकेर आफ्नो गाउँ फर्किँदा म यति खुसी भएछु कि म साँच्चै रोएँ। मैले 11 वर्ष अघि छोडेको भन्दा गाउँ धेर थोर फेरिएछ। साथीहरूको कपाल थोरै फुलेछन्। मैले पढाएका केटाकेटीहरूले गाउँ छाडिसकेछन्। आमा अलि बुढी हुनुभएछ, घर अझ थोत्रो भएछ, तर जीवन भने जस्ताको तस्तै।
मेरो अन्तिम लक्ष्य भनेको अब फेरि मास्टर बन्ने हो। माओवादी द्वन्द्वकालमा राज्य पक्षबाट र विद्रोही पक्षबाट बाबुआमा गुमाएका केटाकेटीहरूलाई एउटा शिक्षा दिने मेरो इच्छा छ।
यसको निम्ति सहयोग जुटाउनेछु र आवश्यक परेमा आफ्नै श्री सम्पत्ति पनि बेच्नेछु। उनीहरू सक्षम हुन्जेलसम्म त म बुढो भइसक्छु होला, तर मर्नुभन्दा अगाडि गाउँका बालबालिकाको अनुहारमा म एकपल्ट त्यही खुसी देख्न चाहन्छु जुन खुसी मैले शिक्षित देशका बालबालिकाको अनुहारमा देखेको छु। त्यो खुसी अनुहारमा झल्किएपछि बल्ल म ठान्नेछु शान्ति गाउँमा पनि आएछ।
पक्कै पनि श्रोताहरू, विश्व साइकल यात्री पुष्कर शाह यति बेला अस्ट्रेलियाको साइकल यात्रामा रहेका छन् र केही समयमा साउथ अस्ट्रेलियाको एडिलेडमा पनि उनी आउनेछन्। श्रोताहरू, यकिन भइसकेको छैन कुन दिन र कति कुन समय र मिति चाहिँ अहिले तय भइसकेको छैन। यदि मिति र समय तय भएको खण्डमा हामी तपाईँहरूलाई हाम्रो फेसबुक पेजबाट अपडेट गराउनेछौँ पुष्कर शाह एडिलेडमा आउने समय र मितिको बारेमा। र यदि तपाईँहरू त्यो समयमा यदि तपाईँहरू त्यो मितिमा यदि खाली हुनुहुन्छ र तपाईँहरू यदि फ्री हुनुहुन्छ भनेदेखि आउनुहोस्, पुष्कर शाहलाई स्वागत गरौँ। उनी एउटा राम्रो कजको लागि अस्ट्रेलिया उसमा रहेका छन्, साइकल यात्रामा रहेका छन्। हिमालय क्षेत्रमा पर्ने स्कुलहरूमा जहाँ चाहिँ लाइब्रेरीको अभाव छ, पाठ्यपुस्तकको अभाव छ, ती पाठ्यपुस्तक र लाइब्रेरी सङ्घमा केही एउटा थोरै भए पनि किताबहरू जम्मा भयो भने त्यस क्षेत्रका बालबालिकाहरूले पढ्ने र ज्ञान हासिल गर्ने एउटा सुवर्ण मौका पाउनेछन्। पुष्कर शाहको बारेमा हामीले त कुराकानी गरिहाल्यौँ श्रोताहरू, अब भने म तपाईँहरूलाई छिमेकी राष्ट्र भारततिर लाँदैछु। तपाईँहरूलाई थाहा नै छ श्रोताहरू, भारतीय भारतको अहिले नव प्रधानमन्त्री नरेन्द्र मोदी भएका छन् र भारत ती प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रूपमा भूटानलाई रोजेका छन्। प्रधानमन्त्री भएको 3 सातामै मोदीले आइतबारदेखि भूटानमा पाइला राख्ने निर्णय गरेका हुन्। तर यही बेला भूटान पिपुल्स पार्टीले भने भूटानी शरणार्थी समस्या समाधानका लागि नेपाल भारत र भूटान बीच त्रिपक्षीय वार्ताको वातावरण बनाइदिन मोदीसँग माग राखेको खबर आएको छ। भारतीय विदेश मन्त्री सुषमा स्वराज सहितको टोली लिएर भूटान भ्रमणमा निस्किन लागेका मोदीले भूटानको संसद, राष्ट्रिय सभा र नेशनल काउन्सिलको संयुक्त सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा मोदीले भूटानी राजा नरेश जिग्मे खेसर नामग्याल वाङचुक र प्रधानमन्त्री शेरिन तोम्बेसँग भेट गर्ने कार्यक्रम छ। उनले त्यहाँ जलविद्युत आयोजनाको समेत उद्घाटन गर्नेछन्। भ्रमणमा निस्कनु अघि भारतीय विदेश सचिव सुजाता सिंहले भूटानसँग विशेष र अनौठो सम्बन्ध रहेकाले भ्रमणको पहिलो प्राथमिकतामा परेको बताएकी छन्। उनले दक्षिण एसियामै भारतको सबैभन्दा घनिष्ठ सम्बन्ध रहेको भूटानको भ्रमण दुवै देशका लागि लाभदायक हुने उल्लेख गरिन्। भारतीय संचार माध्यमले जनाए अनुसार मोदी भ्रमणमा आउने भएपछि उनको स्वागतका लागि भूटानमा विशेष तयारी गरिएको छ। भारतले भूटानका लागि सन् 2013-18 11 पञ्चवर्षीय योजनाका निम्ति 45 करोड़ भारतीय रूपियाँ सहयोग गर्ने घोषणा गरिसकेको छ। नेपाली मूलका नागरिकहरू लखेटिएको दक्षिण भूटानको जय गाउँमा नागरिक र केही संस्थाहरूबाट विदेशिएको माफ गर्नुहोला श्रोताहरू, यसलाई फेरि सुन्नुहोस्। केही संस्थाहरूबाट मोदीको भव्य स्वागत गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ। यसैबीच सोमबार पारेर मोदी पशुपतिनाथ मन्दिरको दर्शन गर्न साउनमा नेपाल आउने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री मोदीको भूटान भ्रमणका बेला देशबाट निर्वाचित भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले नेपाल भूटान र भारत बीच त्रिपक्षीय वार्ताको वातावरण बनाउन माग गरेका छन्। भूटानबाट निकालिएका शरणार्थीहरूको पक्षमा आवाज उठाइदिन भूटान पिपुल्स पार्टीले 11 बुधे माग पत्रसहित पत्राचार गरेको हो। भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलद्वारा जुन 12 मितिमा मोदीलाई लेखिएको पत्रमा राजबन्दीहरूलाई बिना शर्त रिहा गर्न, न्यायसहित शरणार्थीहरूलाई आफ्नो भूमिमा फर्काउन, नागरिकलाई राजनीतिक अधिकार एवं स्वतन्त्रता प्रदान गर्न, प्रेस स्वतन्त्रता र मानवाधिकारको ग्यारेन्टी गर्न लगायतका मागहरू राखिएको छ। शरणार्थी समस्या समाधानका लागि 3 देशको वार्ताका लागि वातावरण बनाइदिन समेत मोदीलाई आग्रह गरिएको छ। हजुर श्रोताहरू, मन्द मन्द हावा चल्यो यो रिमझिम यो रातमा, प्रश्न साखेको आवाजमा रहेको योगी तपाईँहरू ब्याकग्राउन्डमा सुन्दै हुनुहुन्छ। र यति बेला स्टुडियोको घडीमा 7:24 गइसकेको छ, मतलब हामी कार्यक्रमको अन्त्य अन्त्य चरणमा आइसकेको छु। श्रोताहरू, जाँदा जाँदै तपाईँहरूलाई एउटा स्वास्थ्य सम्बन्धी जानकारी पनि गराइहालौँ। वर्ल्ड कपको समय छ, राति राति उठेर फुटबल म्याचहरू हेर्नुपर्ने हुन्छ, हेर्नुहुन्छ, तर निन्द्रा पनि त्यत्तिकै महत्वपूर्ण छ। श्रोताहरू, रातको निद राम्ररी सुतेपछि स्मरण शक्ति र सिक्ने शक्तिमा सुधार कसरी आउँछ भन्ने प्रक्रिया वैज्ञानिकहरूले पत्ता लगाएका छन्। चीन र अमेरिकामा रहेको वैज्ञानिकहरूको समूह अत्याधुनिक सूक्ष्मदर्शक यन्त्र माइक्रोस्कोप प्रयोग गरेर मस्तिष्कका कोषबीच अन्तर्ग्रन्थी सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्। साइन्स जर्नलमा प्रकाशित उनीहरूको अध्ययनले सघन तालिमले पनि अपुरो निन्द्राको पूर्ति गर्न नसकेको देखाएको छ। विशेषज्ञहरूले भनेका छन् यो शानदार र महत्वपूर्ण अध्ययन हो जसले स्मरण शक्तिको प्रक्रिया बाहिर ल्याइदिएको छ। निन्द्राले स्मरण शक्ति र सिकाइमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने थाहा भएकै कुरो हो, तर मस्तिष्कमा वास्तवमा के हुन्छ र निन्द्रा महत्वपूर्ण हुन्छ भन्ने कुरा विवादको विषय रहँदै आएको छ। न्यूयोर्क विश्वविद्यालयको स्कूल अफ मेडिसिन र पेकिङ विश्वविद्यालयको सेन्जेन ग्रेजुएट स्कूलका अनुसन्धानकर्ताहरूले घुमिरहेको रडमा हिँड्न मुसाहरूलाई नयाँ तालिम दिने क्रममा आधार बनाएर यो प्रक्रिया पत्ता लगाएका हुन्। लगातार पढिरहनुभन्दा पढेर गहिरो निन्द्रा सुत्नाले पढेको कुरा लामो समयसम्म सम्झना हुन सक्छ। ती जनावरहरू सुतिरहेका बेला र तिनलाई निन्द्रा कम भएका बेला अनुसन्धानकर्ताहरूले जिउँदो मस्तिष्कको भित्री भागमा माइक्रोस्कोप मार्फत हेरेका थिए। उनीहरूको अध्ययनले देखाएको छ पूरा सुतेका मुसाहरूको स्नायु न्यूरोन अरू न्यूरोनहरू बीच नयाँ अन्तरसम्बन्ध विकसित भयो र उनीहरूले तालिमको कुरा झन बढी सिकिरहेका थिए। उनीहरूले स्मरण शक्ति बढाउन गहिरो निन्द्रा आवश्यक परेको देखाए। श्रोताहरू, यो निन्द्रा कतिको महत्वपूर्ण छ भन्ने जानकारी तपाईँहरूलाई मैले जानकारी गराएँ। मैले भने जस्तै विश्वकपको समय छ, राति राति म्याच हेर्नुपर्ने हुन्छ र बिहान उठेर काममा पनि जानुपर्ने हुन्छ। यो सबै का बावजुद हामीले विश्वकप यति बेला इन्जोय गरिरहेका छौँ। विश्वकप 2014 गत बिहिबारदेखि ब्राजिलमा सुरु भइसकेको छ र अब करिब एक महिनासम्म योगका खेलले विश्वलाई तताइरहनेछ। र श्रोताहरू, भोलि बिहानको खेलको बारेमा म तपाईँहरूलाई जानकारी गराइहालौँ। 1:30 स्विजरल्यान्ड र इक्वेडर बीच हुँदैछ भनेदेखि, त्यसै गरी फ्रान्स र होन्डुरस बीच 4:30 हुँदैछ, र त्यसै गरी अर्को म्याच हेर्न लायक म्याच, यदि तपाईँ अर्जेन्टिनाको फ्यान हुनुहुन्छ भनेदेखि पक्कै पनि छुटाउनु हुने छैन भन्ने मैले आशा लिएको छु। अर्जेन्टिना भर्सेस बोजनिया हर्जगोभिनिया 7:30 अर्थात् बिहान 7:30 तपाईँहरूले एसबिएस 1 हेर्न सक्नुहुन्छ। श्रोताहरू, यही जानकारीका साथमा आजका लागि म स्टुडियोबाट बिदा हुन चाहन्छु। आगामी आइतबार फेरि तपाईँहरू भेटघाट हुने नै छ, तबसम्मका लागि बिदा दिनुहोस्। तपाईँहरूको यो आगामी साता शुभ रहोस्। जाँदा जाँदै लास्टमा ह्याप्पी वर्ल्ड कप 2014 भन्दै यो गीत तपाईँहरूलाई छोड्दै म बिदा हुन चाहन्छु। हस्त नमस्कार, शुभरात्रि।
जिन्दगीको पानामा आफ्नै आँसु टिपेर लेखे मैले अनौठो कथा कथा मायाको यो हुरीले उडाइ लाग्यो पाखामा दिई कहिले नमर्ने बेथा अब कुरी बस्नु छैन तिमीलाई जिउँदै खालमा पुर्यो मलाई अब अर्थ छैन मुटु जोडेर तिमी गयो छोडेर मनको नाता तोडेर कस्तो शिकार भेट्यो मेरै खाती रेट्यो बाँचु वा शून्यतामा 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 संसारको यो जालो आएछ मेरो पालो नरङ्गिनु रूपियो चित्र चित्र
संसारलाई के हुन्छ र थाहा पाए कल्ले हेर्नु खोज्छ मन भित्र अब कोरी बस्नु छैन तिमीलाई जिउँदै खालुमा पुरु मलाई अब अर्थ छैन मुटु जोडेर तिमी गयो छोडेर मनको नाता तोडेर कस्तो शिकार भेट्यो मेरै खाटी रेट्यो माछु अब शून्यतामा शून्यतामा